यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक। आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। कामेरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरामा आरोहण। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा। र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चूल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चूल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामेरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। शेर्पाले आज बिहान 10:12 सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। यस्तै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी सशस्त्र प्रहरी संगठनका तर्फबाट सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले पनि आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। चितवनको इच्छाकामना गाउँपालिका एक कुलबाङका जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौं बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागराम बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान भने अझै टाढाको विषय बनेको छ। बढीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक
घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। वर्षातको समय शुरू भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँकै पहिरोले छेतबिच्छेत अवस्थामा छ।
नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौ बस्तीका घर परिवार वर्षातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालिका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ। विगतमा वर्षायाम सँगै साफे मार्तडी सडक र मार्तडी कोल्टी सडक लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी।
विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिका व्यक्तिहरू बसेर एक किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हामी सक्छौँ। त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीडाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा आज आयोजित समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले बल्खुस्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धांजलि व्यक्त गरिएको छ। स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासडुंकामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा वहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। भक्तपुरको चागु नारायण नगरपालिका 5 छालिङ गोकुलधामस्थित मत्स्य नारायण मन्दिर परिसरमा 300 वर्ष पुरानो एक महिने मेला शुरू भएको छ। मेला अवधिभर प्रवचन र भजन कीर्तनको व्यवस्था, नारायणको पूजा, पुरूषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको छ। विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई आज एक समारोह बीच लालपूजा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमीन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केवरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिलेसम्म 246 जना संदिग्ध संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रेसियसले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभाग बारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको नयाँ अध्ययनले देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ। यो अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। गत चैतसम्म 615 परियोजना मार्फत 41 अर्ब 79 करोड़ 85 लाख रूपियाँ विदेशी लगानी नेपालमा भित्रिएको थियो। उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको छ। कृषिजन्य 16 परियोजना 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको हो। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड़ 70 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 24 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, सूचना प्रविधि क्षेत्रका 421 परियोजनामा 1 अर्ब 74 करोड़ 38 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको रकम मध्ये भाका नागेको ऋण बापत 67 करोड़ 19 लाख 64 हजार असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली 2077 ऊर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋण बीच ऋण सम्झौताको शर्त अनुसार सामा र ब्याज समयमा नआउँदा हर्जना समेत गरी सो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष ऋण बीच 5 वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल सुपर लीग एनएसएल फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने बताउनु भएको छ। आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लीगले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। चौथो संस्करणको एनएसएल भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लीगको घोषणा गरेको हो। लीगमा यसपटक 10 देखि 12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई होम एण्ड अवे ढाँचामा खेलाइनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा जेठ 8 देखि 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाड़ी टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनशीपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा भएको हो। मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाड़ी मध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो। टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद, एलिसा मानन्दर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार, प्रगति नाथ र जसना महत्व छन्। च्याम्पियनशीपमा सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजकिस्तान गरी 8 देशको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसअनुसार समूह एमा नेपाल सहित किर्गिस्तान, भारत र मालदिव्स रहेका छन्। अब मौसम आज राति कोशी प्रदेशको थोरै स्थानहरू बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना, कामेरिता शेर्पा 32 पटक सगरमाथाको चुचुरोमा आरोहण, पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, कंगोमा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य संकटको घोषणा, र काठमाडौँमा आगामी जेठ 8 गतेबाट शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि नेपाली खेलाडी टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।